हेलो, गुड मर्निङ, नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सबैलाई दिनेश एफएम 93.8 मेगाहर्जबाट। साताको सातै दिन हामी तपाईँको साथमा हुन्छौँ र हरेक दिन हाम्रो तपाईँको माझमा केही नौलो हुन्छ, केही फरक हुन्छ, यो कुरा तपाईँलाई अवश्य पनि थाहा छ। र आज पनि यो बिहानीको समयमा म रोहित छु, मलाई प्रविधि संयोजनमा सुनिलको साथ मिलिरहेको छ र तपाईँले अब 9 बजेसम्म हामीलाई साथ दिन सक्नुहुनेछ, यानि कि सुनेर साथ दिन सक्नुहुनेछ। 93.8 मेगाहर्जबाट हामी तपाईँको साथमा छौँ, यसै गरी हाम्रो पात्रो नेपाली एप्सबाट पनि हामी तपाईँको साथमा छौँ र अनलाइनमा dinesfm.com.np लगइन गरेर पनि हामी तपाईँको साथमा छौँ। फरक बार फरक प्रस्तुति, मात्र हाम्रो एउटै समय 45 मिनट तपाईँ सँगै रहने गर्छ। आज पनि मसँग एकजना अतिथि हुनुहुन्छ, तपाईँले पक्कै पनि फेसबुक युज गरिरहनु भएको छ भने उहाँलाई हेरिरहनु भएको छ होला र हामी यति बेला फेसबुक लाइभ पनि गरिरहेका छौँ र सँगसँगै तपाईँले हामीलाई सुनि पनि रहनु भएको छ। आजको हाम्रो अतिथि हुनुहुन्छ विकास बस्ती कञ्चनपुरका वीर बहादुर खत्री, राम्रो फुटबलर पनि हो उहाँ चाहिँ। यसै गरी अर्को कुरा के भन्दा उहाँले चाहिँ 12 वर्षको उमेरमा एउटा हात गुमाउनु परेको छ र हात गुमाउनुको कारण चाहिँ सर्पले टोकेर समयमै उपचार नपाउनु उहाँको चाहिँ यति बेला त्यो समस्या चाहिँ भएको थियो र सँगसँगै दैनिक 6 किलोमिटर एउटा हातको सहाराले उहाँले चाहिँ साइकल चलाउँदै सेती इट्टा उद्योग व्यवसायी सङ्घ जुन धनगढीमा छ यहाँ चाहिँ उहाँ कार्यरत हुनुहुन्छ र यसको लागि आफ्नो घर विकास बस्तीबाट 6 किलोमिटर यात्रा साइकलमा त्यो पनि एउटा हातले एउटा हातको सहाराले यहाँसम्म पुगिरहनुहुन्छ र आज उहाँसँग म कुराकानी गर्दैछु। र वीरबहादुरजी, यहाँलाई कार्यक्रममा स्वागत छ। अहिले बिहानै आउनु भएको छ
हजुर,
कतिको गाह्रो छ बिहानको समयमा? अब चिसो पनि भयो,
चिसो पनि भयो, अब गाह्रै हुन्छ। अब के भने आफ्नो गुजारा चलाउनै पऱ्यो, अब के गर्ने, अब आफ्नो पेट पाल्नु पऱ्यो, बालबच्चाको पेट पाल्नु पऱ्यो, गाह्रै भए पनि अब आउनु पऱ्यो भन्नुपर्छ,
आउनु पऱ्यो। अब तपाईँको अफिस हजुर 8:30 बजे भन्नुभएको थियो
हजुर, 8:30 बजेबाट बेलुकी 4 बजेसम्म
आज कुरा गर्नुभएको छ अफिसमा, म 9 बजेसम्म आउन सक्दिनँ यो कारणले भनेर?
नै नै बस, मैले कुरा गरेको छैन अघि नै, 8:30 भन्दा मतलब 9 भन्नाले आधा घन्टाको तलमाथि हो, खास केही हुँदैन, त्यही भएर भनेन मैले।
यसरी समयमा तपाईँ पुगेन भने अफिसमा के भन्नुहुन्छ, कस्ता गुनासाहरू हुन्छन् तपाईँप्रति?
नै अहिलेसम्म त त्यस्तो गुनासो आएको छैन सरहरूलाई, सरहरू मतलब अब 10-12 वर्ष जति भइहाल्यो नि त्यहाँ काम गरेको होइन, आफ्नो एउटा अनुशासन सबै लगन देखेपछि मान्छेले अलिकति पुरानै भएपछि कसैले केही नभन्दो रहेछ, मतलब अब भन्लाछन् कि अब टाइममा त आउनु भन्छन् होइन, कहिले काहीँ अब उहाँ गएर यस्तो भयो सर भनेपछि खास के भन्दैनन् भन्न त।
पक्कै पनि तपाईँको एउटा लगनशीलता, तपाईँले जुन त्यहाँ समय दिनुभएको छ,
समय दिएको मतलब अपाङ्गा पनि एउटा होइन, अब धेरै भयो नि त 8-10 वर्ष भनेको धेरै भयो नि त काम गरेको, त्यही भएर त पनि केही भन्दैन खासै।
भन्नुभयो अपाङ्ग भनेर भन्नुभयो आफूलाई, तपाईँलाई लाग्छ म शारीरिक अपाङ्ग हो भन्ने कुरा?
नै त्यस्तो त लाग्दैन कि, के भनेपछि मान्छेको हेर्ने दृष्टिकोण नै अपाङ्ग छ भन्छन् होइन, तर म चाहिँ फिल चाहिँ गर्दैन के, किनभने कुनै पनि काम सपाङ्गले गर्ने काम मैले सबै कुरा गरेको छु होइन, अब जस्तै अब मेरो अगाडि एउटा ढुङ्गा राखिदिन्छ 50 किलोको 10 किलोको 20 किलोको, मतलब त्यहाँ समत्ने चिज हुँदैन नि, त्यो समत्न म असमर्थ हुन्छु कि, त्यसमा 40-50 किलोको ढग राख्ला ढग त्यसमा समत्ने कुरा हुन्छ, म एक हातले नै सक्छु त्यस्तो, त्यसमा चाहिँ मलाई हल्का फिल हुन्छ त्यति बेला चाहिँ है, अरू बेला चाहिँ मतलब इत्यादि त्यस्तो फिल हुँदैन, अपाङ्ग म भनेर चाहिँ मलाई चाहिँ फिल चाहिँ हुँदैन है।
पक्कै पनि एउटा मान्छेले, नर्मल मान्छेले एक हातले उठाउन सक्ने चिज तपाईँ एक हातले उठाउन सक्नुहुन्छ
मजाले,
अनि यसपछि त हामी किन अपाङ्ग र सपाङ्गका कुरा गर्ने त होइन,
त्यो त हो र।
अब अलिकति हामी सुरुदेखि कुरा गरौँ, अब सुरुवातमा जब तपाईँको यो हात गयो सर्पले टोकेर भन्नुभयो, अलिकति सुनाउनु न त्यो कसरी भएको थियो, त्यो उमेर कति थियो?
त्यो उमेर कस्तो थियो भन्दाखेरि म यस्तै 12-13 समथिङ त्यति उमेर थियो होइन, घरमा अब स्थिति कमजोरी, अब भनौँ अब त्यो त अब यस्तो लाइफ प्रसारण भइरहेछ भन्ने कुरा त होइन, त्यो जमानाको केही भन्दा पनि केही फरक नपर्ला,
पक्कै पनि फरक पर्दैन तपाईँका मनका कुरा भन्नुहोस्।
अनि रक्सी पार्थ्यो होइन अब रियली भन्दै
गाउँघरमा हो
गाउँघरमा पहिला जमानामा बुवा पनि अनपढ मम्मी पनि अनपढ भाइ दाजु भाइ पनि अब त्यस्तै भर्खरै सानै थियो मतलब ठुलो त ठुलै अब काम गर्न यताउता नजाने त्यहाँ चाहिँ घरमा रक्सी पार्दा मै दिदीको बिहा भइसकेको थियो मैले घरमा सबै काम सम्हाल्थेँ मैले बेलुकी रक्सी पार्थेँ बेलुकी रक्सी पार्दाखेरि अब त्यो पानी निकाल्ने मग हरायो हराउँदाखेरि मैले खोज्दाखेरि अनि त्यहाँ चाहिँ सबैतिर खोज्दाखेरि एउटा खाटको तल पलङको तल मैले लाइट बालेर हेरेँ होइन लाइट बालेर हेर्दाखेरि अनि यस्तो सर्प गुजुल्टेर बसेको रहेछ
हजुर
अनि मैले सोचेँ यो मख हो अनि टर्च माथि राखेर सिधै तल गएर हात समात्दाखेरि दाहिने हात जान्छ नि त अगाडि जसको चल्छ त्यही जाने हो दाहिने हात गयो अनि उसले सर्पले टोक्यो मलाई होइन टोक्दाखेरि बुवा र दाइहरू पहिला पूर्वतिर कता काम गर्न लट्ठा काट्न जानुभएको थियो ठ्याक्क त्यो समय पनि एउटा मान्नुपर्छ होइन मेरो भाग्यलाई नि मान्नुपर्छ
घरमा कोही नभएको
कोही नभएको अवस्था नै होइन कि मतलब त्यो ठ्याक्क त्यो बेला पुग्नु भयो भन्नु
खोजेको
बुवा त पुग्नु भयो दाई 15-20 मिनट अगाडि पुग्नु थियो अनि ठ्याक्क सर्पले टोक्यो अनि दाइले च्याप्प समात्नु भएर अनि एउटा अगाडि ब्लेड पाएर ब्लेडले काट्नुभयो काटेर अनि रगत फाल्नु भयो अनि रसी एउटा रसी पायो रसीले बाँधेर
कहाँनिर टोकेको कुन चाहिँ भागमा ए माथि नै टोकेको
यसमा यसमा यसमा
ए हजुर
यसमा टोक्यो अनि यसबाट रसीले बाँधेर अनि माथिसम्म बाँध्दाखेरि अनि त्यहाँपछि अब त्यो आर्थिक स्थिति कमजोरी हुनको कारणले अनि त्यो राति ल्याउन सकिएन भोलि बिहान सेती हस्पिटल लाँदाखेरि पैसाको अभाव भयो होइन
हजुर
अभाव हुँदाखेरि अनि पछि गाउँघरमा पैसा उठाउँदै थिएँ अनि ढिलो भयो डाक्टरलाई अब पैसा चाहिन्छ पहिला पैसा चाहिन्छ त्यो ढिलो भएपछि अनि उसले भने हात काट्नुपर्छ मान्छेको स्थिति त देखेर थाहा भइहाल्छ नि उसलाई अब यसले पैसा जुटाउन सक्दैन भनेर उसले हात काट्नुपर्छ सिधै भने अनि अनि अब काट्नुपर्छ त ठिकै छ बुवाले फेरि घुमाएर लानुभयो त्यस्तै गर्दा गर्दाखेरि अनि पैसा पछि त्यो दिन हात काटिएन अनि मैले काट्न दिएन अनि अर्को दिन अनि फकाएर अनि त्यहाँ चाहिँ एउटा ट्याब्लेट सुँगाएर अनि बिहोस पारेर अनि हात काटेर रहेछ उठ्दाखेरि मेरो हात छैन अनि मलाई कस्तो लाग्यो त्यति बेला त धेरै मान्छेलाई फिल हुन्छ नि त मेरो दाहिने हातै छैन भनेर म धेरै रोएँ कराएँ चिच्याएँ अनि चिच्याउँदाखेरि अनि पछि त्यस्तै भयो अनि त्यहाँ पछि घर आइयो घर आएर केही समय दबाई खाइयो उपचार गरेर त्यस्तो गरेर त्यहाँबाट त्यस्तो भयो
भनेपछि त्यहाँनिर अलिकति गल्ती बानियो जोरले दोस्रो कुरा तपाईँलाई लाग्छ मेरो आर्थिक स्थितिले गर्दा नै म हात काट्न बाध्य भएँ
मेरो विचारमा चाहिँ के हो भनेपछि आर्थिक स्थिति एक नम्बरमा राख्नुपर्छ
हजुर
किनभने चाहिँ आर्थिक स्थिति बलियो हुन्थ्यो भने मान्छेलाई मुठा लगाएर फालिदिएपछि पैसा त्यो हात जस्तै नै बन्थ्यो धुजा धुजा भएको हात त बन्छ भनेको त्यो त हल्का त्यसको नसा मात्रै मरेको थियो नसा त बनाउन सकिन्थ्यो नि हल्का पैसा भएको भए त्यही अगाडि पैसा नै आउँछ त्यहाँपछि रसीले कस्तो भने चाहिँ त्यति बेला जनचेतनाको कमी भयो एक ठाउँमा मात्रै बाँधेर केही समयपछि त्यसलाई नखोलिकन पहिला बाँधेर अरू त्यो खोलिदिएको भए त्यो पनि हुन्थ्यो त्यस्तै भयो अब सबैको कमजोरी
बेलुकी टोक्यो तर टोक्ने बित्तिकै बानिएको रसी दोस्रो दिन मात्रै जब सेतियाञ्चल अस्पतालमा तपाईँ पुग्नुभयो
हजुर
त्यसपछि मात्रै खुल्यो त्यो
खोलियो पछि त्यस्तो भयो
त्यो कारणले गर्दाखेरि पनि त्यो नसा बन्द नै भयो
नसा बन्द भइहाल्यो अनि एक त नसा कसरी भनेपछि हात काट्दा पनि फरक पऱ्यो कि
हजुर
सिधा काट्नु त्यारसो काट्दाखेरि यहाँको नसाहरू पनि काटियो भनौँ अब नसाहरू पनि बन्द भयो रसीले बाँधेपछि मोटो मोटो रसीले बाँधेको के गर्ने त्यस्तै हो
जब हात काटियो त्यसपछि तपाईँ अब त्यो ड्रेसिङ भयो होला त्यसपछि तपाईँलाई त्यहाँबाट डिस्चार्ज गर्यो होला त्यसपछिका दिनहरू कस्ता रहे कतिसम्म तपाईँ घरमा थन्किनु पर्यो अर्थात् बस्नु पर्यो
त्यति पछि त धेरै बसेँ घरमा मतलब त्यति बेला मैले पढ्दा नि पढ्थेन
हजुर
पहिला कुरा घरमै सबै कुरा दिदी पछि दाई हुनुहुन्थ्यो दाई बाहिर काम गर्न जानुपर्ने त्यहाँ पछिको मै थिएँ होइन घरको खाना पकाउने भयो यताउता इत्यादि सबै मैले गर्थेँ अनि त्यस्तो गर्दाखेरि
12 वर्षको उमेरसम्म तपाईँले पढ्नु भएको थिएन स्कुल जानु भएको थिएन
पढ्थेँ यस्तै अलिकति पढाइ अलिक कमजोरी थियो अनि जान नजाने त्यसै घरमै काम गर्ने यताउता गर्ने गरेर बिताउँथेँ त्यहाँ त्यस्तै थियो
अनि घरमा पछि त तपाईँले नचाहेर पनि घरमै बस्नु पर्यो
नचाहेर नि घरमा बस्नु पर्यो त्यहाँ पछि हुन त पछि के भयो भने चाहिँ अब हात काटेर आएपछि स्कुल पढ्नै पर्छ भन्ने कुरा सबैकोबाट एउटा फोर्स आयो अनि मैले नि अब जसो तसो मैले नि लगाएर पढेँ पढेर अनि एसएलसीसम्म कटाएँ होइन
हजुर
पठाएपछि अनि इन्टर फर्स्ट इयर हान गरेको अनि पछि यता नोकरी पनि लागे अनि उता क्याम्पस जान नपाउने त्यहाँपछि अनि त्यहाँ ब्याग लाग्यो ब्याग लागेपछि मैले अनि अब मेरो पढाइ पनि त्यति टाइल्यान्ड छैन अब मैले नोकरी लागिहालेँ अब ठिकै छ म यहीँसम्म रहेछ मेरो भनेर मैले त्यो पढाइलाई स्टप गरेर नोकरीतिर लागेँ
पहिलो कुरा घरको आर्थिक स्थिति कमजोर थियो र त्यसै कुरामा तपाईँलाई पहिलो प्राथमिकता तपाईँलाई पैसा रहेको थियो त्यो समयमा अनि अर्को कुरा पढाइ पनि त्यति धेरै तपाईँले त्यो पढाइलाई एकदमै राम्रो नतिजामा पुर्याउन सक्नु भएको थिएन जे होस् एसएलसी दिइसकेपछि इन्टरसम्म तपाईँले चाहिँ केही नभए पनि जोइन चाहिँ गर्नुभयो
जोइन गरेँ परीक्षा पनि दिएँ तिनवटा विषय लाग्यो लागेपछि मैले सोचेँ अब पढाइ स्टप गर्नुपर्छ किनभने अब मैले मेरो पढाइ पनि त्यति ट्यालेन्ट थिएन त्यही भएर मैले नोकरीतिर लागेँ लागेपछि अनि मैले भने अब भइहाले नोकरी गरौँ भइहाल्छ भनेर मैले त्यो पढाइलाई स्टप गरेर घर सम्हाल्न लागेँ
हजुर अनि त्यसपछिका दिन पढाइ पनि छोड्नुभयो जब नोकरी लाग्नुभयो नोकरी लाग्दाखेरि त्यहाँ पनि भयो होला कसरी काम गर्छौ तिमी अर्थात् हातै छैन यी कुराहरू त गरे होला त्यति बेला चाहिँ के भन्नुभयो तपाईँले
त्यस्तो कुरा आथ्यो होला मेरो अगाडि चाहिँ आएन होइन मलाई लगाउने चाहिँ हाम्रो के भन्छ अमर बस्तीका लालेश्वर अर्यालजी हुनुहुन्छ उहाँले हाम्रो अङ्कल पर्छ उहाँले नै यहाँ धनगढीमा फोर्स गरेर उनले मेरो आफ्नै मान्छे हो एउटा छैन पढेको पनि छ होइन मेहनती छ इमान्दारी छ इत्यादि भनेर उहाँले लगाउनु भयो उहाँभित्र कुरा भएको थियो होला मलाई चाहिँ भएन होइन पछि आएपछि चाहिँ ल राम्रोसँग गर्नु अब तिमी अपाङ्ग छौ सबै उता लालेश्वर अङ्कलले कुरा गरेर तिमीलाई राखिदिएछौँ राम्रोसँग गर्नु भन्दाखेरि मैले हुन्छ सर म आफ्नो मिहिनेतले क्षमताले जति भ्याउँछु उति गर्छु आफ्नो अनुशासन देखाउँछु भन्ने चाहिँ गरेर त्यसमा काम गरेँ काम गर्दै आएपछि अनि त्यहाँपछि पछि अब बजारमै यताउता काम गर्ने भयो सबैले चिन्जान भए त्यस्तै छ
सुरुदेखि नै तपाईँ यो सिटी नै हो
हजुर सुरुदेखि 2064 सालमा आएर लागेकोमा
64 सालमा कति वर्षको हुनुहुन्थ्यो त्यति बेला तपाईँ
64 साल भन्नाले 28 जति थियो कि 28 त्यस्तै थियो कि 27-28 वर्षकै थिए
हजुर
त्यस्तै थियो होला
यही उमेर तपाईँको थियो र एउटा जागिर गर्ने उमेर पनि भइसक्यो रहेछ
जागिर गर्ने उमेर त धेरै कटिसकेको भन्नुपर्छ नि
हजुर
आफ्नै कमी कमजोरीले घरमा बस्नु परेको थियो त्यस्तै थियो
जब जागिरमा लाग्नुभयो
हजुर
अनि विकास बस्तीबाट आउनु पर्थ्यो होला
हजुर हजुर
अनि कसरी आउनुहुन्थ्यो त्यहाँबाट चाहिँ
अब साइकलमा आउँथेँ है
हजुर
बाटो पनि त्यस्तै साइकलमा आउनुपर्ने अलिक दुःख त हुन्थ्यो त्यही पनि दुःखसँग लडेर भए पनि गर्नुपर्दो रहेछ होइन त्यस्तै हो
पहिला जब तपाईँको हात काटिनुभन्दा पहिला साइकल चलाउनुहुन्थ्यो
पहिल्यै
सिकिहालिन्छ
हल्का हल्का सिकेको थिएँ हात काटेपछि पनि अब आफ्नो साइकल त थिएन ओडोस ओडोसको साइकल समातेर सिकेँ सिकेर अनि पछि त्यस्तै हो
अब सुरुका दिनमा त असाध्यै गाह्रो भयो होला किनकि पहिला दुईटा हातले चलाउनु हुन्थ्यो साइकल पछि एउटै हातको भर पर्न थाल्यो त्यो पनि अब बायाँ हातले समात्नु पर्ने भयो
बायाँ हातले
होइन अब दायाँ हातले समात्दाखेरि सजिलो हुन्छ जस्तो लाग्यो मलाई अझ बायाँ हातले समात्नु पर्यो त्यति बेला चाहिँ अलिकति सुनाउनु हुन्छ त्यति बेला भिडभाड आए पनि रोक्नु पर्थ्यो कि के गर्नु पर्थ्यो कसरी चाहिँ तपाईँ यो 6 किलोमिटर दूरी चाहिँ पार गरेर यहाँ पुग्नुहुन्थ्यो
अब एकदम भन्नुपर्छ के भने अब एउटा दाहिने हुँदा हात हुँदा र देब्रे हुँदा धेरै फरक पर्दो रहेछ किनभने दाहिने र देब्रेमा धेरै फरक किनभने चलाउँदाखेरि मेरो देब्रेले अलिक ब्यालेन्स मिल्थेन कि मिल्थेन अनि त्यहाँपछि भिडभाडमा अनि अप्ठ्यारो हुन्थ्यो रोक्थेँ रोकिन्थेँ अनि फेरि अलिक कम भिडभाड भएपछि चलाउँथेँ त्यस्तो गर्थेँ पहिला चाहिँ अहिले चाहिँ लगभग अहिले त्यस्तो फिल हुँदैन अहिले चाहिँ कम लाग्छ पहिला लाग्थ्यो अहिले चाहिँ तपाईँको अब म इन्डिया मतलब बनगाउँबाट चिनी ल्याएर अब अलिकति गुजारा एक्स्ट्रा कमाउँथेँ अहिले 7-8 महिना भयो गरेको छैन चिनीको रेट नभएर होइन 50 किलो चिनी बिहान 50 किलो चिनी बेलुकी लिएर आउँथेँ
पछाडि बोकेर
बोकेर झनगढी ल्याएर दिन्थेँ नवीन किराना स्टोरमा अनि अब उतातिर सशस्त्र भयो इन्डियाका भयो सबैले हेल्प गर्थे अब अपाङ्ग छ गर तर धेरै नगर्नु भनेर भन्थे र त्यस्तो काम पनि गरेँ पहिला चाहिँ अप्ठ्यारो हुन्थ्यो अहिले चाहिँ अलिक कम अप्ठ्यारो हुन्छ
त्यसरी त्यो 50 केजी तपाईँले यहाँको साउजीलाई पुकाए बापत
हजुर
कति पाउनुहुन्थ्यो
200-250 यस्तै
50 किलोको 250
बेलुकी 50 किलो 250 मतलब 400-500-600 यस्तै घटबढी भइरहन्छ चिनी कुरो त्यस्तै आउँथ्यो
त्यसरी कमाइ हुन्थ्यो
हुन्थ्यो
अहिले चाहिँ कमाइ के छ भन्नु न अलिकति
अहिले त कमाइ केही पनि छैन सर के भने अब त्यही नोकरी हो त्यहाँपछि फाल्टु केही छैन, अब अलिअलि जम्मा गरेको पैसा नि झिक्दै खाँदै गरेर चाडबाड आयो, यो 8-10 हजारले केही हुन्न रहेछ, त्यस्तै छ गरेर खाइरहेछ, झिक्दै खाँदै गर्ने के गर्ने त्यस्तै छ।
भनेपछि महँगाई चलिरहेछ भने
चलिरहेछ, महँगाई पनि यति बढ्यो कि कुरै छोडिदिनु है, सब चिजमा महँगाई छ। अब तलब पनि 8-10 हजारले के हुँदो रहेछ, केही भयो नि छैन, अलिअलि चिनीबाट अलिअलि कमाथे त्यही पनि 50-60 हजार त्यही पनि जम्मा भएको, त्यही पनि अलिअलि निकाल्दा कपडा हाल्दा, जाडो महिनामा दुईवटा छोरा छन् होइन, परिवार बुवा सबै चिज यताउता धान्दाखेरि अलि पुग्दैन रहेछ, त्यही पनि गुजारा चलाइरहेछ, भगवान्ले पनि हेरिरहेछन् होइन, सबै साथीभाइ सब इष्टमित्र मतलब सबैको एउटा हेल्प भइरहेछ, मलाई
सबैको साथ छ,
साथ छ मलाई।
हजुर, हामी परिवारतिर एकैछिन पछि जानेछौँ, त्योभन्दा पहिला अघि पनि तपाईँ र म बसिरहँदा कार्यक्रम सुरु हुनुभन्दा पहिला केही समय हामी त्यतिकै थियौँ, अनि त्यति बेला तपाईँले भन्नुभएको थियो म राम्रो फुटबलर पनि हो सर।
हजुर
है,
फुटबल त म सानैबाट खेल्थेँ, हात नहुँदा पनि खेल्थेँ होइन, हुँदा पनि खेल्थेँ नहुँदा पनि, अब त्यस्तै गाउँघरमा बसियो नि त हात काटेपछि होइन, अनि त्यति पढ्दै बस्दै गर्ने भए, अब त्यहाँपछि केटाहरूले भए ए त राम्रो खेल्छ राम्रो खेल्छ भन्दा भन्दा हौसला बढाउँदा बढाउँदा खेल्दा खेल्दा म राम्रो पनि खेलेँ, अनि पछि खेल्दा खेल्दा अब वाडेस्तिर खेल्दा खेल्दा कलबस्तिर छिराएँ होइन, छिराएपछि अनि पछि चगाउँ रामबस्ती यो घोडाघाट यताउता सबै ठाउँमा गएर कलबस्तिर खेलेँ, प्राइज पनि दिने भए, घरमा थन्किएछन्
यो हात नभएपछिको अवस्थामा,
हात नभएको अवस्थामा
त्यति बेला सबै सपाङ्गहरू अर्थात् सबैसँग हात खुट्टा एउटा नर्मल मान्छे र अलिकति त्योमा त्यो भिडमा चाहिँ तपाईँ एउटा मान्छे मात्रै हुनुहुन्थ्यो, हात नभएर पनि त्यो भिडमा लडिरहनु भएको,
लडिराख्ने म मात्रै थिएँ, र त्यही पनि देखेर मान्छेहरू छक्क पर्थे, एउटा हातले पनि सपाङ्गासँग यस्तो खेल्दो रहेछ भन्ने कुरा सबैले भन्थे कि, तर म खेल्थेँ, अब आफ्नो मतलब कला त देखाउनु पर्यो, छ भने क्षमता छ भने त देखाउने हो, त्यही भएर खेल्थेँ खेल्थेँ यस्तो गर्थेँ, अब त्यहाँपछि सबै ठाउँमा मतलब अपाङ्गबाट पनि एउटा नाम निकालेँ मैले, काठमाडौँ गएँ अनि फुटबलमा नाम निक्लियो नम्बर 1 होइन, त्यहाँपछि विदेशको लागि नाम मतलब लेखेर राखेपछि हाम्रो 58 सालमा हाम्रो वीरेन्द्र मतलब राज खान्दा नै ऊ भएपछि, त्यहाँपछि हाम्रो त्यो खाता त क्लोज भइहाल्यो नि त सानोतिनो, के त्यत्रो ठुलो राज खान्दा नै हाम्रो नेपालको अङ्गै छैन भनेपछि होइन, त्यो त कुरै निक्लिन कुरै भएन, त्यस्तै स्टप भयो, स्टप भएपछि 4-5 वर्षपछि फेरि बोलायो मलाई दौडमा, दौडमा बोलायो, म यहाँ ठाउँ यो मतलब महिनगर गएँ दौडमा, अपङ्ग अपङ्ग मिलाएर को फर्स्ट हुन्छ, यहाँ फर्स्ट भएर मलाई छानेर लयो सुदूरपश्चिम, अनि उहाँ 5 जिल्लामा फेरि काठमाडौँ लडाउँदाखेरि दौडाउँदाखेरि हाम्रो रङ्गशालामा दौडाउँदाखेरि फर्स्ट म भएँ सुदूरपश्चिमलाई,
फर्स्ट
फर्स्ट भएर आएँ, प्राइज त त्यस्तै हो होइन, अब लगो बाफत त्यहाँ 200-300 रुपियाँ मतलब भत्ता दिन्थ्यो, खाना खाना बस्न अब आउन जान त्यति हाम्रो पैसा लाग्थेन, त्यस्तै भयो
आफ्नो। त्यति बेला तपाईँलाई थाहा छ कि छैन प्राइज चाहिँ फर्स्ट हुनेलाई यति थियो भन्ने
थिएन, थाहा थिएन हामीलाई, अब थाहा गराएनन् कि थिएन कि होइन, उनीहरू सरहरूलाई जानुन् होइन, हामीलाई त थाहा थिएन, हामीलाई भत्ता
त्यति बेला सुदूरपश्चिमको प्रतिनिधित्व गरेर तपाईँ पुग्नुभयो काठमाडौँ
हजुर,
र त्यहाँ पुगिसकेपछि हात पनि पार्नुभयो दौड जितेर,
दौडमा फर्स्ट
हजुर
हाम्रो सुदूरपश्चिममा फर्स्ट गराएर, अनि दोस्रो तेस्रो उतैतिरका भएको थिएँ, त्यस्तो हुँदा पनि हामीले खोइ केही पाएन है, अब ठिकै छ, अब मैले त के भनेपछि आफ्नो भाग्यलाई दोष दिउँ कि अरूलाई दोष दिउँ खोइ केही सोच्नै सक्दिनँ कि, अब आफ्नै भाग्यलाई दोष दिनुपर्छ भन्नुपर्छ, यो त्योभन्दा 58 सालभन्दा अगाडि पनि कतियौँ पिँढी गइसकेको थियो अरे विदेश होइन, अब हामी जानु त्यहाँ राजखानदान मासिनु त्यो कसको दोष त मान्नुपर्छ, त्यो त दोष त हाम्रै मान्नुपर्छ नि, आफ्नो किस्मत
त्यो राजखानदान त्यति बेला त्यो घटना नघटेको भए विदेश पुग्नु
एकदम 6 महिना ढिलो भए 1 वर्षसम्म त्यहाँ केही नगएको भए हामी विदेश जान्थ्यौँ, हाम्रो लाइफ पनि सेटल हुन्थ्यो भन्नु मतलब 6-7 महिना राख्थ्यो लगभग 40-50 हजार रुपियाँ हाम्रो तनखा पनि तोकिएथ्यो
हजुर
होइन, त्यस्तो थियो, अब त्यस्तै हो त्यस्तो गरियो,
त्यसपछि त्यो त्यहाँनिर डिसमिस भयो, त्यो सकियो सपना
सकियो,
त्यसपछि दौड्नु भयो
दौडेँ, यहाँ आएर फुटबल पनि खेलिरहन्थेँ, फेरि त्यहाँबाट फुटबलको नभएर दौडको आएँ, दौडमा गएँ फर्स्ट भएर आएँ, त्यहाँपछि मैले उहाँ सरहरूसँग नि अपाङ्गहरूलाई जो खेलाउनुहुन्छ उहाँ सरहरूलाई आग्रह गरेँ, सर म फुटबलमा धेरै राम्रो छु होइन, मलाई म पनि घरको स्थिति यस्तो छ, मलाई एकचोटि बोलाउनु होला, त्यस्तो केही प्रोग्राम भयो मतलब फुटबल सुटबल भएपछि बोलाउनु होला, मलाई एउटा चान्स दिनुहोला, म नेपालको नाम राख्ने छु यताउता भनेर भने खोइ फोन सन्चाइ आएन, त्यस्तै भयो, अनि मैले अब त्यस्तो त्यतातिर मैले ध्यान दिएन कि त्यो भनेको एउटा सपना जस्तो लाग्यो कि थाले सपना जस्तो लाग्यो आफ्नो जो छ नोकरी छ त्यसमै ध्यान दिनु पऱ्यो भनेर म यसमै लागिराखेँ
अनि त्यो कुरा त्यहाँनिर सकियो भनौँ न
हजुर
अहिले पनि खेल्नुहुन्छ या के गर्नुहुन्छ
नै अहिले त इष्ट भएपछि लगभग 3-4 वर्ष जति भइहाल्यो म फुटबल खेल्न छोडेको
तर पनि लाग्छ होला नि मैले फुटबलमा फेरि ग्राउन्डमा छिरे भने
म त्यहाँ गएपछि धेरै नै दुई एक दुई महिना म फुटबल खेल्नु पऱ्यो म त्यो पहिलाकै अवस्था आउँछु किनभने मलाई होप छ कि
हजुर
मेरो शरीर पनि फिट छ मलाई थाहा छ कि म फुटबल खेल्न सक्छु भनेर तर अब फुटबल म लागेर नि त भएन अब घरको स्थिति हेर्नु पऱ्यो कसैले म ल ठिक छ तँलाई म यो ठाउँ पुऱ्याइदिन्छु फुटबल खेल भन्छ भने म त तयार छु त्यस्तो पनि
हजुर
त्यहाँसम्मको
फुटबल खेल्नुभयो फुटबलमा राम्रो हुनुहुन्थ्यो त्यति बेला बाहिर जानै पनि एउटा भनौँ न तपाईँ त
हजुर
पुगिसकेको मान्छे फर्किनुभयो भने
हजुर होइन
यस्तो अवस्था आयो त्यसपछि दौड्नु भयो फुटबलमा लागेको मान्छेलाई दौड्न सहज पनि भयो किनकि फुटबल ग्राउन्डभरि नै दौड्नु पर्थ्यो त्यसपछि दौडमा पनि तपाईँले सुदूरपश्चिमलाई चिनाउनु भयो
होइन
त्यसपछि त्यहाँ पनि तपाईँले उपलब्धि पाउनु भएन भनौँ न एउटा नाम त आयो
नाम
सँगसँगै दाम पनि आएको भए अझै प्रेरणा मिल्थ्यो होइन सम्मानका कुराहरू आएको भए अझै प्रेरणा मिल्थ्यो त्यो पनि भएन त्यसपछि पनि तपाईँ यहाँ गाउँटोलमा अझै अलिअलि खेलिरहनु भयो मन चाहिँ कहाँनिर गएर मऱ्यो तपाईँको अब चाहिँ म खेल्दैन यो कुरा यसले चाहिँ बेकार रहेछ भन्ने कुरा
अब खेल्दैन भने मन चाहिँ कसरी मऱ्यो भने चाहिँ अब साथीको एउटा नाम त लिनुपर्छ किनभने चाहिँ म क्लब स्तरीय खेलिरहेको थिएँ त्यहाँपछि एकचोटि हाम्रो यो धनगढीमा फुटबल हुँदाखेरि
हजुर
त्यहाँनिर एउटा साथीले मेरो नाम चढाएन चढाएन भने चाहिँ मैले भने एक्स्ट्रा नाम चढाएँ भने मेरो मन रन्थ्यो
हजुर
मेरो नामै हालेन त्यहाँदेखि मेरो मन भाँचियो मैले नि अब भइहाल्यो नाम हालेन त केही छैन अब मैले होइन फुटबल खेल्न छोड्नुपर्छ भनेर त्यहाँदेखि मैले छोडेँ धनगढी पनि आएर मैले रङ्गशालामा फुटबल खेल्छु यहाँ
हजुर
बरबट्टाको यतातिरको यो कैलाली गाउँको केटाहरूले मलाई त्यहाँबाट अफर गरे ल 3 खेलाडी आऊ भनेर मलाई पनि चुज गरेर मलाई लिएर आएँ यहाँ धनगढीको टिमसँग म खेल्दाखेरि मलाई भिडियो क्यामेराले ल्याएर मलाई फुटबल खेल्दाखेरि यो अपङ्गाले यति खेल्नु भनेर धेरै भनेर मलाई भिडियो क्यामेराले खिचेर यताउता गरेर राखेँ तर खोइ काहीँ केही उपलब्धि चाहिँ भएन त्यस्तो समय चाहिँ भएको त्यहाँपछि अनि फुटबल खेल्न छोडेँ अब घरतिरै ध्यान दिएँ अब भन्नुपर्छ
फुटबल खेल्न छोड्नुभयो
हजुर
त्यसपछि चाहिँ के गर्नुभयो तपाईँले
त्यहाँपछि त त्यही नोकरी लागेँ होइन त्यहाँपछि फुटबल छोडेर नोकरी लागिरहेको थिएँ फुटबल पनि खेलिरहेको थिएँ तर त्यहाँदेखि साथीहरूले नामसाम चढाएन त्यहाँपछि मन मऱ्यो त्यहाँदेखि भइहाल्यो अब नोकरी गर्छु यो नोकरी छ बरु कताबाट के हुन्छ भनेर अनि नोकरीमा लागेँ बालबच्चा हेर्नुपर्ने भयो यताउता सबैतिर त्यसै घरकै स्थिति
भनेपछि अहिले त विवाह पनि गरिसक्नु भएको छ
विवाह भएर 2 छोरा छन् घरतिरै छु मतलब नोकरी गर्छु यताउता त्यस्तै छ
विवाह चाहिँ कति पहिले गर्नुभयो
विवाह तपाईँको यस्तै त्यही हो 26-27 हाराहारी म यहाँ धनगढी चौरामा हाम्रो अफिस थियो त्यति बेला
हजुर
अब लभ स्टोरी नै भन्नुपर्छ अनि धनगढीमै भेट भयो होइन भेट हुँदाखेरि परिचय भयो परिचय बोलचाल हुँदा हुँदा बिस्तारै बिस्तारै बोलचाल हुँदा एक वर्ष जति हाम्रो मतलब रिलेसन चल्यो लभ स्टोरी मतलब भन्नु पर्छ घरको अनि मम्मी पनि बिमारी हुनुहुन्थ्यो मम्मीको यहाँनिर स्तनमा क्यान्सर जस्तो थियो कि त्यहाँ कामै गर्न नसक्ने अनि त्यहाँ त्यस्तो भएपछि अनि घरको स्थितिले गरेर घरबाट फोर्स आयो ल बिहा गर बिहा गर बिहा गर ल हामीले देखाएको केटी बिहा गर नत्र तैँले छ भने लिएर आ भनेर फोटो पनि लिएर आएँ पारीको दिदी हुनुहुन्छ पारी बिहा भएको उहाँबाट आयो केटीको फोटो अनि मैले हेरेन मलाई चाहिएन मसँग छँदैछ भनेर भने अनि को छ पानी चल्ने जात अरे भने पानी चल्ने जात भन्नलाई हुन त अब यो उसमा त मलाई त केही लाग्दैन है त्यस्तो छुवाछुत भन्ने कुरा त केही लाग्दैन पहिलाको एउटा पिँढी बुढोपाकाको भनाइ एउटा ल ठिकै छ नि त बुढोपाकाको भनाइ उहाँबाट हामी जन्मिएका हौँ होइन उहाँले भनेको मान्नु नि हाम्रो कर्तव्य हो भनेर मैले ठिकै छ पानी चल्ने जाँदैछ होइन तर हाम्रो जनजातिमै पर्छन् पर्छन् कि चौधरी हुन् है लभ स्टोरी र चौधरी हो घर खानदान पनि राम्रो जेठी छोरी अनि त्यहाँ ठिक छ भनेर मैले उसलाई लिएर गएँ
त्यो सुनाउनु अलिकति मलाई के सुनाउनु भने
हजुर
तपाईँसँग एउटा हात थिएन
हजुर
अनि तपाईँ धनगढी आइरहनुहुन्थ्यो त्यहाँ काम गरिरहनुहुन्थ्यो अनि ती युवतीलाई
हजुर
कसरी भेट भयो
अब साथी मेरो साथीहरू थिए उसको साथीद्वारा ऊ आएरहेछ अनि आउँदाखेरि उसँग बोलचाल हुँदा हुँदा अब त्यही त हो देखेको भन्दा देखेको कतै पाइँदैन लेखेको पाइन्छ भन्छन् नि होइन त्यस्तै भयो भन्नुपर्छ अब उसँग बोलचाल हुने उसँग भेटघाट हुँदा हुँदा अनि त्यहाँ चाहिँ त्यस्तो मायावृत्ति बढ्दै गयो अनि घरबाट नि त्यति बेला फोर्स आइहाल्यो. फोर्स आउँदाखेरि बिहा गर भन्दाखेरि मैले बिहा गर्नु त अन्त त बिहा गर्दैन, सबैले त बुझ्दैन नि त, एउटा हात छ योसँग गयो भने यस्तो होला उस्तो. उसले त बुझेछ, उसले त बुझेछ. त्यही भएर उसले भने तपाईँलाई यस्तो छ भने ठिक छ, घरमा यस्तो फोर्स आयो भने ठिक छ, अहिले नगरौँ न त भन्ने कुरा उसले गर्यो. अझै म पढ्दैछु, ऊ पढ्दै थियो, 10 पढ्दै थियो. अनि मैले घरमा यस्तो अफर आएछ के गर्ने, बिहा गर बिहा गरेर फोर्स आइरहेछ, बिहा गर्नु त पऱ्यो, हेर जाउँ बरु उतैबाट पढाउँला भनेर भने. अनि मैले भन्दाखेरि उसलाई लिएर जानै पर्ने भएर उसलाई लिएर गएँ. उसले भने कि तपाईँको एउटा हात छैन त के भयो त, मलाई खुसीसँग राखिदिनु होइन, मान्छे कस्तो कस्तो छ, जाँड रक्सी खाने यताउता गर्छन् यताउता गर्छन्, तपाईँ त एउटा हात भयो, इमान्दारी छ तपाईँको सबै त्यो मैले बुझेछु, एउटा हात भएन त के भयो त भन्ने कुरा गरेर
मन छ
मैले माया गरेछु, चोखो माया गरेछु भनेपछि के भयो त, तपाईँ लैजानु मलाई होइन, तपाईँले माया गर्नुहुन्छ लैजानु नि त, म त माया गरेछु म जान्छु भनेर आएको छु नि, तपाईँलाई के गाह्रो भयो भन्ने कुरा उसले गरेछ. मैले ठिकै छ जाउँ भनेर लिएर गएँ.
भनेपछि घरमा थाहा दिएरै लग्नु भयो कि पछि यहाँ कुरा मिल्यो त्यसपछि जाउँ न त भनेर लग्नु भयो?
उहाँ कुरा भएको हो
हजुर,
बिहा गर
होइन ल्या भन्ने कुरा त थियो, तर त्यसरी आजै ल्याउँछ छोराले या अलिकति टाइम लगाउँछ भन्ने पनि होला नि त?
नाइ नाइ, कुरा त्यहाँसम्म भइसकेको थियो
हजुर.
ल्या कि ल्या भनेर भने मैले पनि ठिक छ, म चौधरी हो होइन, मैले उसलाई माया गरेँ चोखो माया, उसले पनि मलाई सबै मतलब हामी दुईजना भित्रको कुरा भइसक्यो. उसले साथ दिन्छु यस्तो उस्तो, म तिमी तपाईँको एउटा हात नभए के भयो भन्ने कुरा सब भइसक्यो, म अब ल्याउँदैछु भनेर म धनगढी आएर उसलाई लिएर अनि पुरा उहाँ पुनर्वास दिदीको घरमा लगेर एक दिन राखेँ, एक दुई दिन राखेर अनि लिएर आएको हौ.
अनि तपाईँले भन्नुभयो मसँगै छन् तपाईँको फोटा, म हेर्दिनँ, मसँग मान्छे छन् होइन, तर थारू समुदायको छन् अर्थात् चौधरी समुदायको छन्. त्यसपछि घर परिवारले के भने?
के भनेनन्, पानी चल्ने छ चौधरी भयो के भयो, लिएर आए नि त, तैँले चोखो माया गर्छ तेरो जिन्दगी कट्छ भनेपछि तैँले कटाउने, हामीले त कटाउने होइन, त्यति हामीले तैँले दिएको तेरो बुहारीले दिएको पानी खान पाए भइहाल्यो हामीले भन्ने कुरा गरेर.
त्यति बेला जब उहाँहरूले पनि हुन्छ ल्या न त भनिसकेपछि, तपाईँले पनि माया गरेको मान्छे लानु नि त भनिसकेपछि, तपाईँलाई त त्योभन्दा पहिले के चाहियो र? होइन
म अन्त खुसी भएँ नि, अब फोटो लिएर आएर थिएँ होइन, फोटो पनि मैले फोटो रियली भन्नुपर्छ, फोटो पनि कस्तो थियो भने चाहिँ फोटो हेरेन, पछि मैले कहानी सुन्दाखेरि के भने बिहा भएको अरूले छोडेको रहेछ होइन, अब म अपाङ्ग छु भनेर त्यस्तो त्यस्तो भिडाउन पनि खोजिआ रहेछ नि भित्र.
हजुर हजुर हो,
तर मैले त अपङ्ग भए पनि एउटा चोखो माया गर्ने पाएको थिएँ नि त, मैले अरूलाई किन गर्ने, त चाहे त्यो ब्याइ नगरेको भए पनि मैले त हेरिनँ नि त.
मेन कुरा तपाईँलाई बुझेको मान्छे तपाईँसँग थिए,
मैले म मेरो
त्यो कारणले गर्दाखेरि पनि तपाईँले कतै हेर्नु भयो,
कतै हेरिनँ, मैले उसलाई नै कुरा राखेर, घरमा कुरा राखेर मैले उसलाई नै उठाएर लिएर गएको.
भनेपछि अहिले दुईवटा छोराहरू पनि छन्
हजुर,
अहिले कहिलेकाहीँ तपाईँको ठाकटुक पर्छ कि पर्दैन बुढाबुढीमा?
नै नै भन्नु के हो भने चाहिँ ठाकठुक भन्ने कुरा त बुढाबुढीमा पर्नुपर्छ, किनभने झगडा भएपछि माया बढ्छ बुझ्नुभयो
हजुर,
झगडै नभएपछि त्यो फेरि माया धेरै माया गर्नु नि बेकार हो, किनभने चाहिँ कहिलेकाहीँ हाना हुन त हुँदैन है
हजुर,
हाना हुनु हुँदैन, बोलचाल त भइहाल्छ. अब म कतै घुम्न गएको होला अफिसको छुट्टीले
हजुर,
अनि त्यहाँपछि अनि शनिबार छुट्टी हुन्छ मेरो अफिसको होइन
हजुर,
अनि त्यति बेला साथीभाइसँग भेट्न मन लाग्छ र घुम्न जान्छु, अलिकति समय मतलब लेट आयो भने घरमा बुढी रिसाउँछ, अनि मैले के भयो त साथीहरूसँग घुम्न गएको थिएँ भन्दाखेरि त्यति बेला ठकाठुक हुन्छ, मतलब हाना हानु हुँदैन, त्यस्तो चाहिँ भयो, झगडा चाहिँ हुन्छ नि, किनभने बुढाबुढी भनेको झगडा हुन्छ, माया प्रति नै हुन्छ, सबै कुरा हुन्छ.
एउटा ट्रोलहरू बनाउँछन् आजभोलि हेर्नुहुन्छ होला, प्र्याङ्क भिडियोहरू बनाउँछन्, झगडा गरेपछि माया बढ्छ भनेर एउटाले एक झापड हान्यो भने चाहिँ अर्कोले दुई झापड हान्छ अरे कि म तपाईँलाई अझै धेरै माया गर्छु भनेर, यस्तो चाहिँ नहोस्.
नै नै त्यस्तो हुँदैन, त्यो त हामी यो उसमा स्थितिमा आएछ, मतलब यो 21 शताब्दी हो नि त, यो त सबै कुरा थाहा छ नि, हामी सबै घुम्यौँ बिताउँ, अब के गर्दा कस्तो हुन्छ भन्ने कुरा सबै थाहा छ नि, त्यही भएर अब हल्का फुल्का ठाका ठुको हुनु त्यो स्वाभाविक हो, त्यो हुन्छ परिवारमा, त्यहाँभन्दा अगाडि चाहिँ बढ्नु पनि हुँदैन कि, त्यो हो.
भनेपछि त्योभन्दा अगाडि नबढोस् पनि हामी यो कामना गर्छौँ. र अर्को कुरा, तपाईँ अब शनिबार मात्रै छुट्टी पाउनुहुन्छ अनि त्यो पनि शनिबार छुट्टी पाउने बित्तिकै अब साथीहरूलाई पनि समय दिनु पर्यो,
8-9 बजे 10 बजेसम्म घरमा समय दिन्छु, त्यहाँपछि 2-3 घन्टा फेरि 2-3 बजेसम्म साथीहरूतिर भेटघाट गर्न जान्छु, त्यस्तो हुन्छ.
भनेपछि बेलुकी अलिक चाँडै घर आउनु पर्यो भन्ने
घरको
चाहिँ
आग्रह हुन्छ.
अनि घुमाउन चाहिँ कतिको लानुहुन्छ यसो फुर्सदमा परिवारलाई?
बजार लिएर आउँछु, ऊ पनि त्यस्तै छ के, मतलब कस्तो भनेपछि यो 21 शताब्दी आएर यसो सोख किङ हुनुपर्छ नि, सोकिङवाला पनि छैन, मतलब घरको स्थिति, मतलब श्रीमानको स्थिति हेरेर पनि होला होइन, किन घुम्नु पर्यो, गएर के हुन्छ, मलाई चाहिएको सामान तपाईँले ल्याउनु भएछ, उसको मैले तलबाट माथिसम्म सब मैले लिएर जान्छु, ऊ आउँदैन, किनभने मैले फोर्स गरेर अहिले भर्खर एक दुई महिना भयो लिएर आउनु लागेको, दुई चार महिना भयो, अहिले बिहा भएको हाम्रो 7 वर्ष पुरा भइसक्यो, मैले अहिले बल्ल लिएर आउनु लाग्छु उसलाई, त्यही पनि जबरजस्ती जाऊँ न के भयो, घरै मात्रै कति बस्छ, बजार पनि घुम्नु पर्यो, बच्चा बालबच्चा छन्, बालबच्चालाई पनि घुमाउनु पर्छ अरे भन्छन्, जाउँ त किन घरमै मात्रै बस्ने भनेर लिएर आउँछु, कहिले सपिङ गरेर लिएर आउँछु, कहिले बनगाउँ जाने, कहिले धनगढी आउने, त्यस्तो गर्छु,
बुढाबुढी अहिले घुम्नुहुन्छ,
घुम्छु उसकै उसको आग्रहले नि, पहिला उसले नि गर्थ्यो कि, नल्याउ न म जाँदैन जाँदैन भन्थ्यो, न त म त लिएर आउँथेँ र उसले नै भन्थ्यो, सबै सामान मैले लैदिन्थेँ घर बजार आइराख्ने मान्छे,
हजुर
त्यस्तो हुन्थ्यो, त्यही भएर आउँथेन, अझल आइन्छ हल्का हल्का घुमिन्छ,
के गर्नुहुन्छ उहाँले चाहिँ, घरमै बस्ने मात्रै हो,
घरमै अब मतलब बाख्रा छ कुखुरा सुखुरा हालेछ, एकचोटि पहिला दोकान पनि सानोदेखि दोकान हालेको थिएँ,
हजुर
अब घरको बाबु भएपछि अनि घरको मम्मी हुनुहुन्थेन नि, मम्मी नभएपछि घरमा दोकान सम्हाल्ने मान्छे नभएर दोकान छोड्नुपर्ने भयो, त्यहाँबाट त्यहीँ स्टक छ अहिले दोकान सोकान, दोकान हाल्ने चाहिँ हाम्रो योजना भइरहेछ होइन, अर्को सालतिर हुन्छ होला, अहिले चाहिँ त्यस्तै छ,
भनेपछि कुखुरा पालिरहनु भएको छ,
कुखुरा पालिरह
ब्रोइलर
नाइ नाइ कोइलर भन्नुपर्छ, बजारबाट गएको
अन्डा दिनेवाला,
अन्डा दिनेवाला हो कि के हो त्यो, 500 को 4 वटा दिएको थियो त्यही पालेर हामीले,
ए 4 वटा मात्रै पाल्नु भएको छ,
4 वटा 9 वटा पालेछौँ, 4 वटा 4 वटा दिएँ 500 को 9 वटा 8 वटामा एक थोपेर 9 वटा दिएछ, त्यही पालेछ, बाख्रा छ त्यस्तै छ,
घर बनाउनु भएको छ,
खोर बनाएको छु त्यसमै पालिरहेको छु, घर जग्गा जमिन चाहिँ छैन होइन, 2-2.5 कट्ठा छ, त्यसमा के के हुँदैन, अब त्यही किनमेल गरेर खानुपर्छ,
घरको तपाईँ छोराहरूमा,
छोराहरूमा म माइलो,
माइलो छुट्टै बस्नु भएको छ,
छुट्टाइ अब दाई पहिल्यै छुट्टिएको लगभग 17-18 वर्ष भइहाल्यो, अब बुवा म हामी सबै सँगै छौँ भन्नुपर्छ अहिले,
हजुर तपाईँको तिर चाहिँ अहिले 2.5 कट्ठा जति जमिन छ,
2.5 कट्ठा हो सबैको हो त्यो,
ए सबैको हो,
त्यो सबैको हो, हेर्नु न अब दाईलाई दिनुपर्ने, कान्छो भाइ छ, कान्छो भाइ अहिले विदेश छ, उसको नि बिहा भइसक्यो, उसको छोरी भएछ,
हजुर
अहिले 2.5 कट्ठामा अब बाँड्नुपर्ने छ, दाई अब
दाई भाइहरूको तपाईँको सल्लाह हुन्छ कि हुँदैन, कहिले काहीँ यसो प्लानिङ हुन्छ कि हुँदैन, के गरौँ,
कान्छोसँग हुन्छ, दाई त अब विदेश विदेश बसेर अब हामीसँग मतलब अब केही कसैले अब योसँग बोलेपछि योसँग यसको घर गएपछि केही सम्पत्ति दिनु पर्ला जस्तो गरेर बोल्दैन क्या, त्यस्तै छ, ठिकै छ, बोल्दैन भने मैले त विदेशबाट आएपछि एकचोटि भेट्न गएको हो, जाँदाखेरि खुट्टा छुँदा पनि उसले खुट्टा सार्यो होइन, त्यहाँपछि मेरो मन भाँच्यो, त्यहाँ चाहिँ म जाँदैन, अब दसैँ चाडबाड आउँदा टिका लगाउँदा यताउता गर्दा भेट त भइहाल्छ नि, बोल्दा त बोल्दैन,
जे होस् रिसाएका आफन्तहरू अनि आफूसँग मनमुटाव भएका आफन्तहरू, हाम्रो चाडबाडले गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ अलिकति खुसी हुन्छ, मिल्न चाहनेहरूका लागि,
मिल्न चाहनेहरूको लागि चाहिँ चाडबाड भनेको धेरै ठुलो कुरा, दसैँ तिहार,
हजुर
अस्ति तिहारमा दिदीबहिनी आउनुभयो, सँगै बसेर टिका लगायो, सायद भिडियो पनि मसँग थियो होला, त्यस्तो सँगै बसे
दिदीलाई चाहिँ बडा आनन्द आउँछ,
आनन्द आउँछ, नबोले पनि दाई साथमा छ भन्ने कुरा एउटा खुसी चाहिँ हुँदो रहेछ,
पक्कै पनि दाई साथमा, दिदी साथमा, भाइ साथमा, अब आमा बुवा सबै कुरा त्यहाँनिर साथमा भइदियो भने
भयो त अरू खुसी, सुनमा सुगन्ध आउँथ्यो होला, अब के गर्ने भाग्यले दिएन, मम्मी पहिल्यै जानुभयो,
हजुर
बुवा अब दिदी बहिनी सबै साथमा हुन्छ चाडबाडमा,
अहिले अब तपाईँले जागिर गर्नुहुन्छ,
हजुर
जागिर गरेको पैसाले कसरी चाहिँ भ्याइरहनु भएको छ त्यत्रो परिवारलाई, छोराहरू पनि दुईवटा भन्नुभयो पढ्ने होला,
एउटा पढ्दैछ युकेजीमा, अब ठिकै छ चलिरहेछ, अब के गर्ने नचलाएर नि भएन, जस्तो 5 रुपियाँ खर्च गर्ने ठाउँमा 3 रुपियाँ खर्च गरेर नि जोगाउनु जोगाएर, मतलब महिनामा 5 चोटि मासु खाइन्छ भने 2 चोटि खाएर बचाउनु पऱ्यो, त्यस्तै गरेर कताबाट हुन्छ त्यस्तै गरेर बचाइरहेको छु,
घरमा पनि अब कुखुरा बाख्रा त अलिअलि त पाल्नु भएको रहेछ,
हल्का हल्का धेरै होइन, हल्का हल्का हो त्यो,
त्यहाँबाट पनि कहिले काहीँ त आइहाल्छ होला नि,
होइन कहिले काहीँ, एकचोटि 6,000 बेचेको खसी,
हजुर
अनि फेरि 6,500 फेरि बेचेँ, त्यस्तै गरेर हल्का हल्का
जे होस् घर खर्च केही नभए पनि चल्छ,
हल्का हल्का चलिहाल्छ,
एउटा अर्को कुरा भनेको खालि बस्नुभन्दा एउटा भुलिने बाटो र दिनभरि एउटा कसरी समय बिताउने भन्नेहरूको लागि त्यो पनि एउटा राम्रो हो,
हजुर
अनि तपाईँले अपाङ्ग भत्ता पाइरहनु भएको छ कि छैन,
नै नै अपङ्ग भत्ता पाएको छैन मैले. पहिला एक दुईचोटि दिएको थियो, 2-4 हजार, अरे 2-4 सय रुपियाँ दिएको थियो, त्यहाँपछि दिएको छैन. अनि कस्तो सिस्टम छ भने नेपाल सरकारको क ख ग वर्ग छुट्याउने होला छ.
हजुर,
मेरो ख गमा ग छ क्या, रात पहेँलो कार्ड छ, रातो र निलो कार्डलाई त्यसलाई दिने गरेछ अरे. अनि हाम्रो चाहिँ अपङ्गको एउटा नाममा त दर्ज हुने तर हामीले नपाउने, किनभने कसले पाउने अरे भनेपछि जो अरूको एकदम सहारामा बाँच्ने, उठ्नै नसक्ने, हिडुल गर्न नसक्ने, खाना खुवाउनु पर्ने इत्यादि, तिनीहरूलाई मात्रै छुट्टिएको छ अरे बजेट भनेर त्यस्तै भन्छन् के अरे. अनि हामीले चाहिँ मैले अनि त्यहाँ फोर्स गरेको छ धेरैचोटि, मैले निवेदन पनि चढाएँ गाविसमा, त्यस्तै कुरा आयो, त्यहाँपछि मैले छोडिदिएँ. त्यस्तो छ
भत्ता के के भने तपाईँलाई, तपाईँले निवेदन चढाउँदाखेरि तपाईँ
त्यही आयो कुरा के भन्छ, तिम्रो अपङ्ग तिमीले सबै चिज गरेर खान सक्छौ, एउटा हात मात्रै छैन, तिमीले सबै गरेर खान सक्छौ, तिम्रो अपङ्गको नाम चढिन्छ, तिमीले एउटा कार्ड पाउँछौ, तिम्रो काहीँ यात्रा गर्दाखेरि सहयोग हुन्छ यताउता, त्यो त्यति हो, भत्ता चाहिँ पाइँदैन भन्ने कुरा आयो. अनि त्यही भएर त्यस्तै छ, भत्ता चाहिँ पाएको छैन.
तपाईँले त्यहीँ गाउँ स्तरमै नगरपालिकासम्म पुग्नुभयो?
हजुर हजुर, नगरपालिका अहिले भर्खर भयो, पहिला गाविसमा नि त्यही मैले धेरैचोटि निवेदन चढाएँ, 2-4 सय रुपियाँ पहिला दिएको थिएँ, कसरी दियो होइन, त्यहाँपछि फेरि अब बन्द गरिदियो, बन्द गरेर त्यस्तै छ.
अहिले चाहिँ पाइरहनु भएको छैन?
पाएको छैन.
अब यसरी आजसम्मको भोगाई भनौँ न, आजसम्मको तपाईँको जीवन
हजुर
कस्तो लाग्छ तपाईँलाई, तपाईँले जानेदेखि बुझेदेखि आजसम्मको तपाईँले भोग्नु परेको जीवन यसो सम्झिँदाखेरि, यसो हेर्दाखेरि के रहेछ जस्तो लाग्छ?
अब कस्तो भनेपछि, अब जीवन भनेको त सङ्घर्षमै हुन्छ होइन. अब मेरो एउटा हात नभए पनि मैले गरेर खानुपर्छ भन्ने कुरा मलाई लाग्छ होइन. के गर्ने, के भन्छ, भाग्यले जस्तो बनाएछ होइन, आफ्नो नसिबमा जस्तो छ त्यस्तै भइहाल्यो. त्यही पछि मैले अब गरेर खानुपर्छ अगाडि. दुई सपङ्गा सरी उनीहरूले गरेछन्, म पनि अपङ्गा भए पनि अपङ्गा नभए जस्तो गरेर देखाएर काम गर्नु पऱ्यो. एउटा छैन त के भयो त, मैले पनि त गर्न सक्छु तिनीहरू जस्तो. उनीहरूले नोकरी गर्छन्, उनीहरूले त्यस्तो यो काम गर्छन्, तिनीहरू जति त मैले नि त काम गर्न सक्छु भनेर एउटा होप गरेर मैले काम गर्छु र घरको गुजारा यस्तै चलाइरहेको छु भन्नुपर्छ.
अलिकति त्यो कुरा पनि गरौँ हामी, जुन तपाईँ अहिले सेती इट्टा उद्योग व्यवसाय सङ्घमा हुनुहुन्छ, त्यहाँ तपाईँको कार्यक्षेत्र चाहिँ के?
त्यही हो, अब म्यानेजर भन्नुपर्छ होइन, त्यहाँ अफिस सम्हाल्ने, अनि अफिसमा मिटिङ हुन्छ, महिनामा 1-2 चोटि मिटिङ हुन्छ. मिटिङमा आएपछि सरहरू आउनुहुन्छ, कुर्सी सुर्ची मिलाइदिने, सफासुक गरेर राखिदिने, चिया पानी ल्याएर दिइदिने, अनि मिटिङको बाहेक अरू दिन चाहिँ अब कागजपत्र फाइलिङ गरेर राखिदिने, त्यस्तै काम हो.
यही काम गरिरहनु भएको छ?
हजुर.
अब कार्यक्रमको हामी निर्धारित समयसँग पनि छौँ, अन्त्यतिर छौँ. अन्त्यमा जाँदा जाँदै अबको सोच, अबको प्लानिङ, आउँदा दिनहरूमा आफ्नो सन्तानका लागि अर्थात् आफ्नो समग्र जीवनको लागि तपाईँले के सोचिरहनु भएको छ?
अब सोच्न त अब के सोच्ने, अब भएसम्म राम्रै होस् भन्ने कुरा सोचिन्छ होइन. मतलब अब सबै अगाडि नै आर्थिक स्थिति, मतलब पैसा आउँछ, पैसा भएपछि सबैले सोच्ने कुरा राम्रै सोच्छन् होइन. अब जस्तो आफू छ उस्तै सोच्नुपर्छ होइन. अब बालबच्चालाई पढाउँला, अब यस्तो दोकान गरौँला भन्ने कुरा, जग्गा जगिन जोडौँला भन्ने कुरा हुन्छ. अब भएपछिसम्म हो होइन, त्यो त सोचिन्छ. अब
पहिलो प्राथमिकतामा चाहिँ,
पहिलो प्राथमिकता चाहिँ अब दोकान हाल्ने.
हजुर,
घरमा श्रीमतीलाई खाली बसेछ, उसले दोकान हाल्दै हाल्दै भनेछ, उसलाई दोकान हालेर उसको दोकान चलाउँछ, उसले म यता नोकरी गर्छु, त्यहाँ बाबु छोरा पढिरहेछ, अर्को छोरा अब अर्को सालबाट अर्को पढ्ने होला,
खर्च फेरि बढ्ने होला,
खर्च उता बढ्ने हो. त्यहाँपछि अब जग्गा जमिन त्यस्तै छ, 2-2.5 कट्ठा. अब त्यसमा अब बाँडेपछि बाउले दिन्छन् दाजुभाइहरूलाई, छोराहरूलाई दिनु पऱ्यो, बाँड्दाखेरि के आउँछ, 1/2 कट्ठा होला कि, त्यस्तै छ. त्यतातिर नि ध्यान दिनु पऱ्यो, त्यस्तै छ सर.
एउटा सानो घर बनाउने जमिन प्राप्त हुनेछ यदि त्यो बाँडियो भने,
बाँडियो भने
त्यही घरमा बसेर
त्यहाँ 1/2 कट्ठा 1 कट्ठा जति त पाइन्छ होला होइन. अपङ्गको नाताले पनि दाजुभाइले ऊ गरेर देलान्, घर चाहिँ अरू भाडामा चाहिँ बस्नु पर्दैन, त्यहाँ 1 कट्ठा जति छ. अब घर चाहिँ हालेकै छ अहिले चाहिँ होइन, पछि अब जग्गा जमिन बाँड्दाखेरि त टुट्ला नि, टुटेपछि अब अर्को हाल्नु पर्ला पछि. त्यस्तै
समग्रमा आजसम्मको जीवन तपाईँको जे जस्तो रहे तापनि हामी पनि तपाईँको कामना गर्छौँ, आउँदा दिनहरू तपाईँका सोचेका हुन्, तपाईँको त्यो अर्को साल जुन पसल हाल्ने एउटा सोच छ, त्यो सोच यो सालमै तपाईँको 8 चाहिँ आओस्, तपाईँसँग त्यो पर्याप्त रकम त्यति बेलाका लागि होस्, हामी यही कामना गर्छौँ. कार्यक्रममा आइदिनुभयो, धेरै धेरै धन्यवाद छ.
थ्याङ्क यू सर.
हस्, हामीसँग हुनुहुन्थ्यो कार्यक्रममा विकास बस्ती कञ्चनपुरका वीरबहादुर खत्री, र उहाँ चाहिँ राम्रो फुटबल पनि खेल्ने व्यक्ति हुनुहुन्छ, र विभिन्न कारणले गर्दाखेरि चाहिँ अहिले उहाँले खेल्नु भएन, जुन कारणहरू उहाँले आफ्नै आवाजमा यहाँ बताइसक्नु भएको छ. भने 12 वर्षको हुँदा सर्पले टोकेर उहाँले दायाँ हात, आफ्नो खाना खाने हातदेखि लिएर हरेक चिजमा अगाडि बढ्ने हात चाहिँ गुमाउनु परेको पीडा पनि उहाँले सुनाउनु भयो. भने अहिले पनि दैनिक 6 किलोमिटरको दूरी एक हातको सहाराले उहाँले साइकल चलाउँदै आफ्नो काम चाहिँ गरिरहनु भएको छ. उहाँले सेती इट्टा उद्योग व्यवसायी सङ्घमा अहिले आबद्ध हुनुहुन्छ, र उहाँको 8:30 बजेको अफिस टाइम हो, र हामीले 9 बजेसम्म उहाँलाई स्टुडियोमा राखेका छौँ. र यति यो कार्यक्रम सेती इट्टा उद्योग व्यवसायी सङ्घका कुनै पनि पदाधिकारीहरूले सुनिरहनु भएको छ भने उहाँलाई पनि मेरो आग्रह, उहाँ आज हाम्रो स्टुडियोमा हुनुहुन्थ्यो पक्कै पनि, र यो कारणले गर्दाखेरि पनि उहाँलाई अलिकति आधा घन्टाको समय ढिलो हुन गएको छ, तपाईँ सबैजनाले क्षमाप्रार्थी गरिदिनु होला भन्ने यही कामना गर्दै कार्यक्रमबाट आजका लागि रोहित बिदा हुन्छु. तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, सुझाव सल्लाह र प्रतिक्रिया हामीलाई पठाउन चाहिँ नबिर्सिनुहोला. हस्त, नमस्ते.